रेडियो तेहरान के सम्मानीय श्रोतागण, जहरा जैदी और साथियों का सलाम स्वीकार करें। कार्यक्रम का आरंभ हम सूरह हुजरात की 10वीं और 11वीं आयतों की तिलावत और अनुवाद से कर रहे हैं, और तिलावत कर रहे हैं श्री अब्दुल बासित।
بسم الله الرحمن الرحيم
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون
अल्लाह के नाम से जो अत्यंत कृपाशील और दयावान है। ईमान वाले तो आपस में भाई भाई हैं, तो अपने दो भाइयों में मेल जोल करा दिया करो और ईश्वर से डरते रहो ताकि तुम पर दया की जाए। हे ईमान वालों, तुम में से कोई गुट दूसरे गुट की हंसी न उड़ाए, हो सकता है कि वे उससे अच्छे हों, और न स्त्रियां दूसरी स्त्रियों की हंसी उड़ाएं, हो सकता है वो उनसे अच्छी हों, और आपस में न एक दूसरे पर व्यंग करो और न एक दूसरे का बुरा नाम रखो। ईमान लाने के पश्चात अवज्ञा का नाम ही बुरा है, और जो लोग इस बात से पश्चाताप न करें वही अत्याचारी हैं।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। दोस्तों, हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। दोस्तों, आज रविवार है, मुर्दाद माह की 22, मुहर्रम की 26 और अगस्त की 13 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के बाद आप सुनेंगे कार्यक्रम कुरान ईश्वरीय चमत्कार, और सभा का अंतिम कार्यक्रम होगा आज कल। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनेंगे। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने देश के भीतर और सीमाओं पर अरबाइन की तैयारी के पूरा होने की सूचना दी है। ईरान ने सीरिया में सैनिकों पर दाइश के हमले की कड़ी निंदों में ईरान ने सीरिया में सैनिकों पर दाइश के हमले की कड़े शब्दों में निंदा की है। हिजबुल्लाह और जहाद इस्लामी के महासचिव ने महत्वपूर्ण क्षेत्रीय और अंतर्राष्ट्रीय मुद्दों पर चर्चा की। पाकिस्तान में सीनेटर अनावरुल हक काकड़ को कार्यवाहक प्रधानमंत्री चुन लिया गया। और अब आप मरियम मेहरदादी और अख्तर इज़वी से विस्तार से समाचार सुनिए।
इस्लामी गणतंत्र ईरान के कमांडर इन चीफ ने ईरान की सीमाओं में इमाम हुसैन अलैहिस्सलाम के चेहलों के बुनियादी ढांचों को पूरा करने और अरबईन हुसैनी के तीर्थयात्रियों व श्रद्धालुओं की आवाजाही को सुविधाजनक बनाने पर जोर दिया। 20 सफर 1445 हिजरी शमसी बराबर 6 सितंबर 2023 को इमाम हुसैन अलैहिस्सलाम और उनके निष्ठावान व वफादार साथियों का चेहलू मनाया जाएगा, और दुनिया भर से श्रद्धालु इस दिन खुद को करबला पहुंचाने के लिए पैदल यात्रा करते हैं। ईरान के पुलिस प्रमुख जनरल अहमद रजा रादान ने दक्षिणी ईरान के खुजिस्तान प्रांत का दौरा किया और तीर्थयात्रियों व श्रद्धालुओं की आवाजाही को सुविधाजनक बनाने के लिए किए गए उपायों का जिक्र करते हुए शलमचे सीमा का दौरा किया। उन्होंने कहा कि ईरान और इराक से तीर्थयात्रियों के लिए प्रवेश और निकास सेंटर बढ़ाने से तीर्थयात्रियों की आवाजाही आसान हो जाएगी। ईरानी पुलिस बल के कमांडर इन चीफ ने कहा कि ईरान और इराक के बीच समझौते के अनुसार जिन पासपोर्टों की तारीख से 2 साल बीत चुका है उन्हें रिन्यू कराने की आवश्यकता नहीं है।
ईरान के विदेश मंत्रालय के प्रवक्ता ने सीरिया में एक सैन्य वाहन पर आतंकवादी गुट दाइश के हमले की कड़ी निंदा की है। शनिवार को ईरानी विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने कहा कि हालिया महीनों में सीरिया में आतंकवादी हमलों में वृद्धि हुई है। इसका मूल कारण इस युद्धग्रस्त देश में शांति और स्थिरता की प्रक्रिया को रोकने के लिए आतंकवादियों को खुफिया सुरक्षा और लॉजिस्टिक समर्थन दिया जाना है। शुक्रवार को दाइश ने सीरिया के देर अल-ज़ूर में घात लगाकर सेना की एक बस पर हमला किया था, जिसमें 33 सैनिक हताहत और 11 अन्य घायल हो गए थे, जिसमें से कुछ की हालत नाजुक है। पिछले कई महीनों के दौरान सीरियाई सैनिकों को निशाना बनाकर किए गए आतंकवादी हमलों में यह सबसे घातक हमला था। विदेश मंत्रालय के प्रवक्ता ने सीरिया में युद्ध और आतंक को जारी रखने के लिए कुछ शक्तियां दाइश और दूसरे तकफीरी आतंकवादियों की मदद जारी रखे हुए हैं, ताकि ये देश इसराइल के मुकाबले में शक्तिशाली होकर नहीं उभर सके।
तेहरान का कहना है कि वह हजारों ईरानी नागरिकों के हत्यारे मुजाहिदीन खल्क आतंकवादी गुट के 100 से भी ज्यादा आतंकवादियों के खिलाफ मुकदमा दर्ज करा रहा है। शनिवार को एक साक्षात्कार में ईरान की उच्च मानवाधिकार परिषद के सचिव काजिम गरीबाबादी ने कहा कि ईरान दुनिया को आतंकवाद और आतंकवादी संगठनों से छुटकारा दिलाना चाहता है। انہوں نے بتایا کہ ایم کیو او کے 107 ہائی پروفائل سدسیوں کے خلاف ایک بڑا معاملہ درج کیا جا رہا ہے. ان آتنکوادی سرغناؤں کا معاملہ ایک ایرانی عدالت کو سونپا گیا ہے. انہوں نے کہا کہ معاملے سے نپٹنے کے لیے ایک وشیش شاخہ بھی بنائی گئی ہے اور پرتیوادیوں کو ای میل کے مادھیم سے سوچت کیا گیا ہے. انہوں نے کہا کہ عدالت جلد ہی آپرادھک پرکریا کے پراودھانوں کے انوسار اپنا کام شروع کرے گی. غریب آبادی نے یہ بھی کہا کہ اسلامی گڑتنتر ایران آتنکوادیوں وشیش کر ایم کے او آتنکوادی گٹ کا مقابلہ کرنے کے لیے سبھی اپلبدھ سنسادھنوں کا استعمال کرنے کے لیے پرتیبدھ ہے.
دھول مٹی گرد کے طوفان اور پردوشن کی روک تھام کے لیے ایران اور عراق کے بیچ 6 پروجیکٹ پر کام پورا ہو کر ویوہارک چرن میں داخل ہونے جا رہا ہے. ایران پریس کی رپورٹ کے انوسار ریت اور گرد و دھول مٹی کے طوفان پچھلے کچھ ورشوں سے بہت بڑھ گئے ہیں اور ان کی وجہ سے شیتریہ دیشوں میں پریاورن کو بھاری نقصان پہنچ رہا ہے. رپورٹ کے انوسار حالیہ ورشوں میں گرد اور دھول مٹی تتھا ریت کے طوفانوں کے تیز ہونے کی وجہ ترکی کی اور سے بہت زیادہ ڈیم بنایا جانا ہے کہ جن کو ترکی نے اپنے دکشنی چھیتروں میں بنا کر عراق اور دوسرے دیشوں میں پانی روک کر ان چھیتروں کو بنجر بنا دیا ہے. ایران کے ریت اور دھول مٹی کو کنٹرول کرنے کے راشٹریہ ورکنگ گروپ کے پرمکھ علی محمد تہماسبی نے اعلان کرتے ہوئے کہا کہ ایران اور عراق کے بیچ 6 پائلٹ پروجیکٹوں پر کام کرنے پر سہمتی ہو چکی ہے. ایران میں 4 پائلٹ پروجیکٹ عراق کے چھیتروں میں سان واسد، زکار اور المتان میں شروع کیے جائیں گے، جبکہ باقی 2 ایران کے پرانتوں ایلام اور خوزستان میں شروع ہوں گے. انہوں نے کہا کہ 2008 سے اب تک ایران اور عراق کے بیچ اس حوالے سے 8 سہمتی پترکوں پر ہستاکشر کیے جا چکے ہیں.
یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں. لبنان کے اسلامی پرتیرودھ آندولن حزب اللہ کے مہاسچیو نے فلسطین کے جہادی اسلامی آندولن کے مہاسچیو زیاد نخالہ سے ملاقات کی. نشرہ نیوز ویب سائٹ کی رپورٹ کے انوسار دونوں نیتاؤں نے اس ملاقات میں آپسی دلچسپی کے مدعے پر وچار ومرش کیا. لبنان کے اسلامی پرتیرودھ آندولن کے مہاسچیو سید حسن نصر اللہ نے فلسطین کے جہاد اسلامی سنگٹھن کے مہاسچیو زیاد نخالہ اور جہاد اسلامی کے اپ مہاسچیو محمد علی ہندی سے ملاقات میں شیتری اور انتراشٹری مدعوں پر چرچا کی. رپورٹ کے انوسار اس ملاقات میں فلسطین، لبنان اور شیتر کی تازہ استھتی اور آپسی روچی تتھا انتراشٹری استھتی و پریورتنوں پر وچار ومرش کیا گیا.
یمن کے انصر اللہ آندولن کے نیتا عبد الملک الحوثی نے مسلم دیشوں سے اسلام، وشیش روپ سے پوتر قرآن کے انادر کے خلاف ایک اسپشٹ رخ اپنانے کا آہوان کیا ہے. شنیوار کو ٹی وی پر اپنے ایک سمبودھن میں الحوثی نے سویڈن اور ڈینمارک میں قرآن کے انادر اور مسلمانوں کے سب سے پوتر دھارمک گرنتھ کو جلائے جانے کی گھٹناؤں کی کڑی نندا کی. کئی مسلم دیشوں نے مسلمانوں کے دھارمک گرنتھ کے انادر کی کڑی نندا کی اور اپنی آپتی درج کرانے کے لیے سویڈش اور ڈینش راجدوتوں کو طلب کیا. ایران نے ان گھٹناؤں پر آپتی جتاتے ہوئے اعلان کیا کہ وہ سویڈن میں اپنا نیا راجدوت تعینات نہیں کرے گا اور نہ ہی اس کے راجدوت کو سویکار کرے گا. انصار اللہ کے نیتا کا کہنا تھا کہ زائنیوں کے خلاف ہر پرکار کی آلوچنا اور نعروں کا پشچمی سرکاریں ورودھ کرتی ہیں، لیکن ابھیویکتی کی آزادی کے لیے بہانے اسلاموفوبیا کو ہوا دیتی ہیں. اس سے پتہ چلتا ہے کہ یہ سرکاریں اسرائیل یا اس کے سمرتکوں کے دباؤ میں کام کرتی ہیں.
ریڈ سی میں امریکی نو سینا کے آنے کے بعد سنا سرکار نے اعلان کیا ہے کہ وہ تیگنکاری سینکوں کا مقابلہ کرنے کے لیے تیار ہے. المیادین ٹی وی چینل کی رپورٹ کے انوسار سنا سرکار نے اپنے بیان میں بل دیا ہے کہ یمن کی سشستر سینائیں اور نیوی یمن کے تٹ اور باب المندب میں موجود امریکی سینکوں کا مقابلہ کرنے کے لیے تیار ہیں. یمن کی سرکار نے امریکی اتکرنکاری سینکوں کی اپستھتی کو اور معاف کیجیے گا یمن کی سرکار نے امریکی اتکرنکاری اور زائنی سینکوں کی اپستھتی کو یمن کی سمپربھتا کا الگھن اور انتراشٹری معاملوں کا ہنن قرار دیا. یمن سرکار نے اپنے بیان میں کہا کہ یمنی نیوی دیش کے تٹورتی کھیتروں اور پانیوں تتھا اسٹریٹجک مہتو کے باب المندب میں دشمن کا مقابلہ کر سکتی ہے. بیان میں کہا گیا ہے کہ امریکی سینا کی یمن کے جل کھیتروں اور اس کے بعد دویپوں میں اپستھتی اور دنیا کے لیے ودھونسک ثابت ہوگی.
اسرائیل کی اب تک کی سب سے کٹرپنتھی سرکار کی ویوادسپد نیائک سدھار یوجنا کے خلاف شنیوار کو تیل اویو کی سڑکوں پر ہزاروں لوگوں نے پردرشن کیا. نیتنیاہو کی سرکار کی نیائک سدھار یوجنا کو لوک تنتر کے خلاف ایک گمبھیر چنوتی مانا جا رہا ہے. جنوری میں جب سے زائنی شاسن نے سدھار پیکیج کو سارجنی کیا ہے، تب سے ہر ہفتے وشال پردرشن اور ریلیوں کا آیوجن کیا جا رہا ہے جس میں بڑی سنکھیا میں لوگ شامل ہوتے ہیں.
منی پور کے 10 گوکی ودھائکوں نے دو الگ الگ بیانوں میں لوک سبھا میں دیے گئے گرہ منتری امیت شاہ کے شکروار کے بیان کی آلوچنا کی, جس میں منی پور میں 100 دنوں سے جاری سنگھرش کو میانمار کے شرنارتھیوں کے آنے سے جوڑا گیا تھا. ٹائمس آف انڈیا کے انوسار ودھائکوں نے شاہ سے میانمار سے کتھت اویدھ گھسپیٹھیوں کا وورن اور ہنسا میں ان کی سنلپتتا کے ثبوت دینے کا آگرہ کیا ہے. بدھوار کو منی پور ہنسا پر چرچا کے دوران شاہ نے کہا تھا کہ 2021 میں میانمار میں سینے تختہ پلٹ کے بعد کوکی ڈیموکریٹک فرنٹ نام کے سنگٹھن کے نے سینے نیتوتو کے خلاف لڑائی شروع کر دی تھی. ان میں سے 7 ودھائک بھاجپا کے ہیں اور باقی انڈینز ٹرائبل لیڈرز فورم کے ودھائکوں نے کہا کہ یہ نراشا جنک ہے. شاہ کا سنسد میں یہ کہنا کہ کوکی زومی ہمار لوگوں کا جاتی صفایا پڑوسی دیش میانمار میں 2021 سے جنٹا کے ادھیگرہن کے بعد ہوئی گھسپیٹھ کے کارن ہوئی اشانتی ہے.
بھارتی میڈیا کا کہنا ہے کہ نئی دلی نے پاکستان اور چین کی سیما پر اسرائیلی ڈرون تعینات کر دیے ہیں. رپورٹ میں بتایا گیا ہے کہ بھارت میں ناردرن سیکٹر کے فارورڈ ایئر بیس پر ایڈوانسڈ ہیرون مارک 2 ڈرون تعینات کیے ہیں. یہ ڈرون لانگ رینج میزائلوں سے دشمن پر حملہ کرنے میں سکشم ہے, جبکہ ایک ہی اڑان میں چین پاکستان دونوں سیماؤں کی نگرانی بھی کر سکتے ہیں. انڈین ایئر فورس نے سری نگر ایئر بیس پر ایڈوانسڈ MiG-29 فائٹر جیٹ کی اسکواڈرن تعینات کی ہے. ناردرن سیکٹر میں MiG-29 اور ہیرون مارک 2 ڈرون تعینات ہونے سے سینا کی طاقت بڑھے گی.
بھارت کے پورو قانون منتری اور سپریم کورٹ کے ورشٹھ وکیل کپل سبل کا کہنا ہے کہ اوپ نویشک کال کی بھارتی دنڈ سہیتا آئی پی سی کی جگہ لایا گیا بھارتی نیائے سہیتا ودھیک راجنیتک ادیشوں کے لیے پولیس کو دمنکاری شکتیوں کا استعمال کرنے کی انومتی دیتا ہے. راجیہ سبھا صدر سبل نے یہ بھی کہا کہ اس طرح کے قانون لانے کے پیچھے سرکار کا ایجنڈا ورودھیوں کو خاموش کرنا اور لوک تنتر کو ختم کرنا ہے.
بلوچستان عوامی پارٹی کے سینیٹر اناور الحق کاکڑ کو پاکستان کا کاریہ واہک پردھان منتری چنا گیا ہے. کھما کیجیے, بلوچستان عوامی پارٹی کے سینیٹر انوار الحق کاکڑ کو پاکستان کا کاریہ واہک پردھان منتری چنا گیا ہے. پاکستان کے راشٹرپتی عارف الوی نے ان کی نیوکتی کو منظوری دے دی ہے. پاکستانی سمویدھان کے انوچھید 52 کے تحت سرکار کے 5 سال پورے ہونے پر نیشنل اسمبلی کو بھنگ کرنا ہوتا ہے. اسے چنا پرکریا کی شروعات کہا جا سکتا ہے. اس دوران پردھان منتری یا منتری منڈل کا کوئی بھی سدسیہ اپنے پد پر نہیں ہوتا ہے. دلچسپ بات یہ ہے کہ اب تک صرف 2 بار پاکستان کی نیشنل اسمبلی اپنا کاریہ کال پورا کر سکی ہے. 1947 میں پاکستان کے بننے کے بعد سے ہی یہاں آدھے سمے تک سینا نے شاسن کیا ہے.
روس کے رکشا منترالے نے گھوشنا کی ہے کہ یوکرین کی اور سے کیے گئے ایک بڑے ڈرون حملے کو ناکام بنا دیا گیا ہے. اسپوتنک نیوز کے مطابق روس کے رکشا منترالے نے کریمیا میں 14 یوکرینی ڈرون کو مار گرایا, جبکہ 6 انیہ ڈرون کو الیکٹرانک یدھ پرنالی دوارا نشکری کر دیا گیا. روسی سرکشا کرمیوں نے کچھ دیر پہلے کریمیا پل پر یاتایات بھی بند کر دیا تھا, جبکہ کریمیا کے وبھن علاقوں میں وایو رکشا پرنالی کے سکری ہونے کے ساتھ ہی سائرن بجنے کی آواز بھی آنے لگی تھی. اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹری سماچار سماپت ہوئے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. اسلامی گڑتنتر ایران کی آواز.
راجنیتک چرچا.
दोस्तों, मैं हूं रविश जैदी और आपका स्वागत है राजनीतिक चर्चा के दैनिक कार्यक्रम में। आज के कार्यक्रम में हम सबसे पहले बात करेंगे इराक के बसरा प्रांत के बारे में कि जो इन दिनों अरबईन हुसैनी की तैयारियों में व्यस्त है, और फिर बात करेंगे सीरिया में लगातार होते दाइश के हमलों के बारे में।
शुक्रवार को दाइश ने सीरिया के दारुज़ोर
में, और अंत में चलेंगे भारत जहां कश्मीर में स्वतंत्रता दिवस की तैयारियों के बीच इस राज्य की पूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने एक बार फिर सुप्रीम कोर्ट में जारी सुनवाई पर भरोसा जताया है।
जम्मू कश्मीर यूटी प्रशासन का कहना है कि
तो दोस्तों, सबसे पहले बात करते हैं इराक में आरंभ होने वाली अरबईन के मौके पर पैदल यात्रा की। इस समय पूरा इराक इमाम हुसैन अलैहिस्सलाम के चहलुम की तैयारियों में जुटा हुआ है। वहीं अरबईन के मौके पर पैदल यात्रा करने वालों का सफर 15 अगस्त से आरंभ हो रहा है। इस संबंध में एक रिपोर्ट पेश कर रहे हैं बसरा इराक से IRIB के संवाददाता जलाल खालिदी, हमारे साथी अहमद अब्बास की आवाज में।
इराक का बसरा प्रांत इन दिनों अरबईन मार्च की तैयारियों में लगा हुआ है। इराक में अरबईन की पैदल ज्यारत की शुरुआत 28 मुहर्रम 15 अगस्त से हो रही है। पहला कारवां बसरा के रासुल बीशा इलाके से रवाना होगा। हमने दक्षिणी इराक के कबीलों की मुख्य हस्तियों से मुलाकात की। ये लोग इस समय अरबईन का अलम लगाने और मौकिब स्थापित करने की तैयारियों में लगे हुए हैं, ताकि अरबईन की ज़ियारत के लिए जाने वाले ज़ायरीन की सेवा और सत्कार हो सके। एक कबीले के सरदार ने बताया कि हमारे मौकिब फाव नगर से शुरू होकर नजफ और वहां से करबला तक जगह जगह लगते हैं। इमाम हुसैन के जायरीन की खिदमत हमारे लिए बहुत बड़ा गौरव है जो हमें इस मौके पर मिलता है। बसरा के गवर्नर हाउस और इस्लामी गणराज्य ईरान के वाणिज्य दूतावास ने ईरानी और अन्य देशों के जायरीन के स्वागत के लिए अपनी गतिविधियाँ और तैयारियाँ बढ़ा दी हैं। ईरानी वाणिज्य दूतावास के काउंसिल जनरल ने कहा कि इराक की सरकार ईरान की सरकार और ईरानी जायरीन के लिए बड़ा सहयोग करती है, और इस साल जो बातचीत और समन्वय हुआ है उसके नतीजे में हम ये देखेंगे कि पिछले वर्षों की तुलना में इस साल और बेहतर तरीके से जायरीन की सेवा और खिदमत की जाएगी। बसरा के प्रशासनिक अधिकारी ने बताया कि बसरा में दो महत्वपूर्ण रास्ते हैं। एक शलमचे का रास्ता है जिससे हर साल अरबईन के मौके पर लाखों की संख्या में जायरीन आते हैं। दूसरा रास्ता सफान का है जिससे फारस खाड़ी के अरब देशों के जायरीन आते हैं। हमने बसरा में जायरीन के स्वागत के लिए सारे संसाधन एकत्रित कर लिए हैं। फाव का रासुल बीशा नाम का शहर तटीय शहर है। यहाँ से जायरीन का पैदल मार्च शुरू होता है। यहाँ से करबला की दूरी 615 किलोमीटर है। इराक के इस दक्षिणी सिरे से करबला तक का पैदल सफर 22 दिन में पूरा किया जाता है। रास्ते भर लोग आज़ादारी करते रहते हैं। बसरा से IRIB के लिए जलाल खालिदी की रिपोर्ट।
और अब चर्चा करते हैं सीरिया में दाइश के हमलों में हुई अचानक वृद्धि के बारे में। हालिया दिनों में एक बार फिर से तकफीरी आतंकवादी गुट दाइश सीरिया में अपना सिर उठा रहा है। आखिर वे कौन सी शक्तियां हैं जो दाइश जैसे क्रूर आतंकवादी गुट को ऑक्सीजन प्रदान कर रही हैं और उसे फलने फूलने का मौका दे रही हैं? इस बारे में अधिक जानकारी दे रहे हैं हमारे साथी सैयद मिसम।
शुक्रवार को दाइश ने सीरिया के दारुज़ोर में घात लगाकर सेना की एक बस पर हमला किया जिसमें 33 सैनिक हताहत और 11 अन्य घायल हो गए। उनमें से कुछ की हालत नाजुक बताई जा रही है। पिछले कई महीनों के दौरान सीरियाई सैनिकों को निशाना बनाकर किए गए आतंकवादी हमलों में ये सबसे घातक हमला था। सूत्रों का कहना है कि शुक्रवार को दारुज़ोर प्रांत में मयादीन के निकट आतंकवादियों ने सैनिकों को ले जा रही बस को घेर लिया और उस पर अंधाधुंध फायरिंग कर दी। अवैध ज़ायोनी शासन के इर्द गिर्द जितने भी देश हैं उनमें सिर्फ लेबनान और सीरिया ऐसे अरब देश हैं जिन्होंने इसराइल को मान्यता प्रदान नहीं की है और वो खुलकर फिलिस्तीनियों के मूल अधिकारों के लिए आवाज उठाते हैं। यही वजह है कि इसराइल की समर्थक कुछ शक्तियां दाइश और दूसरे तकफीरी आतंकवादियों की मदद जारी रखे हुए हैं ताकि दमिश्क तेल अवीव के मुकाबले में शक्तिशाली होकर न उभर सके। इससे पहले मंगलवार को रक्का के पूरब में मादान अतीक के इलाके में भी दाइश के आतंकवादियों ने सीरियाई सैनिकों को ले जा रही बस को निशाना बनाया था जिसमें 10 सैनिकों की मौत हो गई थी। 27 जुलाई को दाइश के आतंकवादियों ने दमिश्क के सैयदा जैनब इलाके में एक मोटरसाइकिल बम विस्फोट किया था जिसमें 6 लोगों की मौत हो गई थी और कम से कम 21 घायल हो गए थे। यहाँ सवाल यह है कि कौन सी शक्तियाँ फिर से सीरिया में दाइश को ऑक्सीजन प्रदान कर रही हैं और उसे फलने फूलने का मौका दे रही हैं। इसके जवाब में कहा जा सकता है कि जिन शक्तियों ने इराक और सीरिया में अराजकता और हिंसा फैलाने के लिए दाइश जैसे तकफीरी आतंकवादियों को जन्म दिया था एक बार फिर वो उन्हें उभारने का प्रयास कर रही हैं। पूर्व अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप और पूर्व विदेश मंत्री हिलेरी क्लिंटन ने स्वीकार किया था कि ओबामा प्रशासन ने दाइश के गठन में महत्वपूर्ण भूमिका निभाई थी। ऐसा लगता है कि अब बाइडेन प्रशासन ओबामा की विरासत को आगे बढ़ाने का प्रयास कर रहा है और आतंकवाद को बढ़ावा देकर क्षेत्र में अमरीकी हितों को साधना चाहता है। हालिया कई रिपोर्टों में उल्लेख किया गया है कि सीरिया में गैर कानूनी रूप से मौजूद अमरीकी सेना ने जेलों में बंद दाइश के आतंकवादियों को निकालकर सैन्य चौकियों में स्थानांतरित किया है। सूत्रों का यह भी कहना है कि अमरीकी सैनिक सीरिया में दाइश के आतंकवादियों को ट्रेनिंग समेत खतरनाक हथियारों से लैस कर रहे हैं। इससे साफ जाहिर होता है कि अमरीका सिर्फ खून खराबे और आतंकवाद में ही अपने हित सुरक्षित देखता है।
और अब रुक करते हैं भारत का। भारत पर शासित कश्मीर में 15 अगस्त के मद्देनजर सुरक्षा के कड़े प्रबंध किए गए हैं। इस बीच स्थानीय प्रशासन ने आशा व्यक्त की है कि इस बार स्वतंत्रता दिवस के कार्यक्रमों में राज्य की आम जनता भारी संख्या में भाग लेगी। वहीं जम्मू कश्मीर की पूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने धारा 370 के संबंध में सुप्रीम कोर्ट में जारी सुनवाई पर अपनी प्रतिक्रिया में कहा है कि उन्हें देश की सर्वोच्च अदालत पर पूरा भरोसा है। इस बारे में विस्तार से जानकारी दे रहे हैं श्रीनगर से हमारे संवाददाता सिप्ते मोहम्मद हसन।
जम्मू कश्मीर यूटी प्रशासन का कहना है कि भारत के स्वतंत्रता दिवस के अवसर पर जम्मू कश्मीर में बड़ी बड़ी सभाएं आयोजित होगी जिसमें हजारों की संख्या में लोग भाग लेंगे और ये साबित होगा कि जम्मू कश्मीर के लोग शांति के साथ हैं और वो हर कदम देश के हित में उठाते हैं। श्रीनगर में डिविजनल कमिश्नर ने एक संवाददाता सम्मेलन को संबोधित करते हुए कहा कि इस वर्ष इंटरनेट पर कोई प्रतिबंध नहीं होगा और कोई भी रिस्ट्रिक्शन भी नहीं होगी। उन्होंने कहा कि सुरक्षा के कड़े प्रबंध कर दिए गए हैं परंतु लोगों की आवाजाही पर कोई प्रतिबंध नहीं है। उन्होंने लोगों को भी आमंत्रित करते हुए कहा कि वो स्वतंत्र की सभाओं में आने के लिए बड़े जोश खरोश के साथ आए और उनका हम स्वागत करेंगे। उन्होंने कहा कि हमारा ये मानना है कि जो पिछले कई दिनों से पता चल रहा है लोगों में बड़ा उत्साह नजर आ रहा है। इस बीच जम्मू कश्मीर पीपल्स डेमोक्रेटिक पार्टी के अध्यक्ष और भूतपूर्व मुख्यमंत्री महबूबा मुफ्ती ने श्रीनगर में एक संवाददाता सम्मेलन को संबोधित करते हुए कहा कि सरकारी कर्मचारियों को ये आदेश देना कि वो स्वतंत्र दिवस के अवसर पर अपनी हाजिरी को यकीनी बनाएं ये गणतंत्र में ये डेमोक्रेसी में उचित नहीं है। उन्होंने कहा कि भारत हमारा देश है और उसका स्वतंत्र दिवस मनाना हमारा सौभाग्य है परंतु जिस किस्म के आदेश दिए जा रहे हैं वो सही नहीं है। उन्होंने एक बार फिर सुप्रीम कोर्ट से आह्वान किया कि कश्मीर के हवाले से जो याचिकाएं कश्मीरी लोगों ने सुप्रीम कोर्ट में दाखिल की हैं और जिस पर सुनवाई हो रही है हमारा ये मानना है कि हमें सुप्रीम कोर्ट से इंसाफ मिलेगा। इस अवसर पर उन्होंने कहा,
देखिए मुझे खुशी है कि जो इस वक्त सुप्रीम कोर्ट में जिस तरह से जिन मुद्दों पे बात हो रही है 370 को लेके, बिल्कुल यही मुद्दे 2019 से लेके पीडीपी के लोग, पीडीपी की जमात, मैं खुद इन मुद्दों पे मैंने ये मुद्दे उठाए हैं। मगर फर्क ये है कि जब आज सुप्रीम कोर्ट में ये बातें हो रही हैं, खुल के हो रही हैं, तो सुप्रीम कोर्ट को खुशकिस्मती है कि वहां कोई रुकावट नहीं है। मगर हमारे लोगों को या तो थानों में बंद किया जाता है या नजरबंद किया जाता है या हाउस अरेस्ट किया जाता है। انہی باتوں پہ جو آج سپریم کورٹ میں باتیں ہو رہی ہیں کہ جو فیصلہ اس وقت کیا گیا پارلیمنٹ میں اس میں ہمارا جو آئین ہے اس کی دھجیاں اڑائی گئی کہ آئین کے خلاف ہے. سپریم کورٹ نے خود یہ سن رہا, اس کو سنوائی ہو رہی ہے کہ پارلیمنٹ کے پاس طاقت نہیں ہے, طاقت نہیں ہے 370 کو ختم کرنے کی جب تک کہ جموں کشمیر کی کانسٹیٹیوئنٹ اسمبلی اس کو ریکمنڈ نہ کرے پریزیڈنٹ آف انڈیا کو اس کو ختم کر دو. کانسٹیٹیوئنٹ اسمبلی نہیں ہے, کانسٹیٹیوئنٹ اسمبلی یہاں ستیہ پال ملک کو بنایا گیا, کاؤنسل آف منسٹرز اس کے ایڈوائزرز کو بنایا گیا. اس سے بڑا فراڈ کیا ہو سکتا ہے, اس سے بڑا دھوکہ کیا ہو سکتا ہے کانسٹیٹیوشن کے ساتھ, اس سے بڑی یہ جو پارلیمنٹ ہے اس کی بیزتی کیا ہو سکتی ہے کہ آپ اپنی بروٹ میجورٹی کو پارلیمنٹ کو ڈیسیکریٹ, اس کو جو ہے ناجائز فیصلے کرنے کے لیے استعمال کرتے ہو. تو مجھے خوشی ہے کہ آج بہت کھل کے بحث ہو رہی ہے سپریم کورٹ میں, اور وہاں جو ہے بڑی اچھی طرح سے جتنے بھی وکیل ہیں, کپل سبل صاحب, آپ دوسرے وکیل بھی آئیں گے, ہمارے وکیل بھی آئیں گے, تو اس پہ بات کھل کے ہو رہی ہے کہ جو 370 ہے اس کو دنیا کی کوئی طاقت ختم نہیں کر سکتی, بشمول پارلیمنٹ بھی, چاہے آپ کے پاس 500 ممبر کیوں نہ ہو, تب تب جب تک جموں کشمیر کی کانسٹیٹیوئنٹ اسمبلی اس کو ریکمنڈ نہیں کرتی. یہ بات صاف ہو گئی ہے.
یہاں یہ بات الیکھنی ہے کہ 2 اگست سے 370 اور 35A کے وشے کے حوالے سے سپریم کورٹ میں سنوائی جاری ہے, ابھی تک کوئی نرنے سامنے نہیں آیا ہے, اور ستاداری دل نے بھی اپنا پکش رکھنا آرم کر دیا ہے, جبکہ وپکشی دلوں جس میں نیشنل کانفرنس کے کاؤنسل شامل ہیں نے اپنا پکش رکھ دیا ہے, جبکہ بار کاؤنسل جموں کشمیر نے بھی اپنا پکش رکھ دیا ہے. اب یہ دیکھنا ہوگا کہ سپریم کورٹ اس حوالے سے کیا نرنے دیتا ہے. گیات رہے 5 اگست 2019 کو بھارت کے لوک سبھا نے ایک طرف کاروائی کر کے جموں کشمیر کا وشیش استھان سماپت کر دیا تھا, اور یہ کہا تھا کہ دارا 370 اور 35A کے ہونے سے جموں کشمیر میں تعمیر و ترقی رکی ہوئی ہے, اور ان کا یہ دعویٰ ہے کہ پچھلے 3 ورشوں کے دوران جموں کشمیر میں تعمیر و ترقی بھی ہوئی ہے اور لوگ بڑے خوش ہیں اور یہاں شانتی بھی آئی ہے. سپتی محمد حسن, ریڈیو تہران, سری نگر.
دوستوں, راجنیتک چرچا کا یہ دینک کاریکرم اب یہیں سماپت ہوتا ہے.
دوستوں, آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا, اور ابھی آپ سن رہے تھے کارکرم راجنیتی چرچا, جسے لے کر اپستھت تھے ہمارے ساتھی رویش زیدی, اور اب آپ کی سیوا میں پرستت ہے آتما کو شانتی پردان کرنے والا کارکرم قرآن ایشور یہ چمتکار. قرآن ایشوری چمتکار.
پریہ شروتاؤں, کارکرم قرآن ایشوری چمتکار کی ایک انیک کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں, آشا ہے پسند کریں گے. آئیے پہلے سورہ مومنون کی 38ویں, 39ویں اور 40ویں آیتوں کی تلاوت سنیں.
ان هو الا رجل افترى على الله كذبا وما نحن له بمؤمنين قال رب انصرني بما كذبون قال عما قليل ليصبحن نادمين.
وہ تو بس ایک ایسا ویکتی ہے جس نے ایشور پر جھوٹا آروپ لگایا ہے, اور ہم کدابی اس پر ایمان لانے والے نہیں ہیں. صالح نے کہا, ہے میرے پالنہار, انہوں نے جو مجھے جھٹلایا ہے اس پر تو میری سہایتا کر. ایشور نے اتر میں کہا, شیگر ہی یہ اپنے کیے پر پچھتا کر رہیں گے.
اس سے پہلے کی آیتوں میں سمود جاتی کا ورنن کیا گیا جس کے سرداروں نے اپنے پیغمبر کو یہ کہتے ہوئے جھٹلا دیا کہ وہ انہی کے سمان ایک منشیہ ہیں اور اسی بہانے وہ ان کی بات ماننے کو تیار نہ ہوئے۔ یہ آیتیں کہتی ہیں کہ ان لوگوں نے اپنے کفر کا اوچت درشانے کے لیے کہا کہ یدی وہ ایشور کی اور سے ہوتے تو ہم ان پر ایمان لے آتے، کنتو وہ جھوٹ میں سوئم کو ایشور کا پیغمبر بتا رہے ہیں، اسی لیے ہم ان پر ایمان نہیں لائیں گے۔
مانو وے سانکیتک روپ سے یہ کہنا چاہتے تھے کہ ہم ایشور کو تو سویکار کرتے ہیں کنتو اس ویکتی کو ایشور کا پیغمبر نہیں مانتے، کیونکہ آشا تھی کہ ایشور لوگوں کے مارگ درشن کے لیے فرشتوں کو بھیجے گا۔ سمود جاتی کے پیغمبر حضرت صالح نے اپنی جاتی کے ویرودھیوں کے ہٹ دھرم اور ان کے دوارا نرنتر جھٹلائے جانے پر ایشور سے سہایتا مانگی، اور ایشور نے بھی انہیں وچن دیا کہ وہ شیگر ہی ویرودھیوں کو اس پرکار دنڈت کرے گا کہ وہ اپنے غلط کاریوں پر پچھتانے لگیں گے۔
ان آیتوں سے ہم نے سیکھا کہ کبھی کبھی کافر اور ویرودھی سوئم کو ایشوریہ سیماؤں کا سمرتھک بتا کر ایشور کے پریے بندوں کو جھٹلاتے ہیں اور ان کا اپمان کرتے ہیں۔
اتیت کے برے کرموں پر پشچاتاپ اچھا و لابھدائک کام ہے، کنتو ایشوریہ دنڈ کے چنہ دیکھ کر پچھتانے کا کوئی لابھ نہیں ہے۔
آئیے اب سورہ مومنون کی 41ویں، 42ویں اور 43ویں آیتوں کی تلاوت سنیں۔
فأخذتهم الصيحة بالحق فجعلناهم غثاء فبعدا للقوم الظالمين ثم أنشأنا من بعدهم قرونا آخرين ما تسبق من أمة أجلها وما يستأخرون۔
تو سچے وچن کے انوسار بھینکر چنگھاڑ نے انہیں آ لیا اور ہم نے انہیں گھاس پھوس جیسا بنا کر رکھ دیا، تو اتیاچاری جاتی ہماری دیا سے دور ہے، پھر ہم نے ان کے پشچات دوسری جاتیوں کو بنایا۔ کوئی سمودائے نہ تو اپنی نردھارت سمے سے آگے بڑھ سکتا ہے اور نہ پیچھے رہ سکتا ہے۔
سمود جاتی کا انت آکاش سے آنے والی ایک بھینکر چنگھاڑ کے مادھیم سے ہوا جو بھاری ورشا اور وناشکاری باڑھ کے ساتھ سنائی دی۔ اس کے کارن اس جاتی کے سبھی گھر اور پورا نگر تباہ ہو گیا اور وہ سب کے سب کال کے گال میں سما گئے۔ تباہی وہ انت ہے جو سبھی اتیاچاریوں کی پرتیکشا کر رہا ہے۔
اگلی آیت کہتی ہے کہ ایشور نے سنسار کے وبھن کھیتروں میں انیک جاتیاں بنائی ہیں، کنتو جیسا کہ پرتیک منشیہ کے لیے جیون اور مرتیو ہوتی ہے، اسی پرکار جاتیوں کے لیے بھی جیون اور مرتیو ہوتی ہے، اور ادنڈی ایوم اتیاچاری جاتیاں تباہ ہو کر سماپت ہو جاتی ہیں۔
ان آیتوں سے ہم نے سیکھا کہ ایشور کی اور سے پاریتوشک اور دنڈ دینے کی ویوستھا نیائے پر آدھارت ہے۔ جب تک کوئی جاتی دنڈ کی ادھیکاری نہیں ہو جاتی تب تک ایشور اسے دنڈت نہیں کرتا۔
اتہاس کے پریورتن ایشوریہ پرمپراؤں کے ادھین ہوتے ہیں، ان پرمپراؤں کے انوسار اتیاچاری جاتیاں مٹ جاتی ہیں اور نئی جاتیاں ان کا استھان لے لیتی ہیں۔
آئیے اب سورہ مومنون کی 44ویں آیت کی تلاوت سنیں۔
ثم ارسلنا رسلنا تترا کلما جاء امة رسولها کذبوه فاتبعنا بعضهم بعضا وجعلناهم احادیث فَبُعْدًا لِقَوْمٍ لَا يُؤْمِنُونَ۔
پھر ہم نرنتر اپنے پیغمبر بھیجتے رہے، جب بھی کسی سمودائے کے پاس اس کا پیغمبر آتا تو اس کے لوگ اسے جھٹلا دیتے، تو ہم نے ایک کے بعد ایک انہیں ونشٹ کر دیا اور انہیں قصے کہانیاں بنا کر رکھ دیا، تو ایمان نہ لانے والے ایشوریہ دیا سے دور ہیں۔
ईश्वर ने पूरे इतिहास में बड़ी संख्या में पैगंबर भेजे जो स्नेह और प्रेम के साथ लोगों को सत्य के मार्ग की ओर बुलाते थे, किंतु कुछ लोग अपने भौतिक हितों की रक्षा के लिए और कुछ अन्य सांसारिक मोह माया के कारण उनके निमंत्रण को स्वीकार नहीं करते थे और पैगंबरों के स्पष्ट तर्कों को नहीं मानते थे। वे विभिन्न रूपों में पैगंबरों को धमकियां देते, उनका अनादर करते, उन्हें झुठलाते, यहां तक कि उनकी हत्या कर देते थे।
अलबत्ता जब उनका कुफ्र और उद्दंडता सीमा से आगे बढ़ जाती तो फिर ईश्वर उद्दंडी जातियों व समुदायों के विनाश का आदेश जारी करके उन्हें संसार से मिटा देता था। इस प्रकार उनकी संस्कृति व सभ्यता के चिन्हों का केवल नाम ही बाकी बचता ताकि आने वाली पीढ़ियों के लिए पाठ बन सके।
ईसाई से हमने सीखा कि ईश्वर ने हर समुदाय में पैगंबर भेजा है ताकि लोगों के पास कोई बहाना बाकी न बचे।
जो समुदाय भी ईश्वरीय कोप में ग्रस्त हो जाए वो नष्ट हो जाता है और उसका केवल नाम बाकी बचता है।
आइए अब सूरह मोमिनून की 45वीं और 46वीं आयतों की तिलावत सुने।
ثم أرسلنا موسى وأخاه هارون بآياتنا وسلطان مبين إلى فرعون وملئه فاستكبروا وكانوا قوما عالين।
फिर हमने मूसा और उनके भाई हारून को अपनी निशानियों और स्पष्ट चमत्कारों के साथ भेजा फिरौन और उसके सरदारों की ओर, किंतु उन्होंने अहंकार किया और वे बड़े ही वर्चस्ववादी लोग थे।
हजरत नूह की जाति, समूद जाति और कुछ अन्य जातियों के वृत्तांत के वर्णन के पश्चात कुरान मजीद इन आयतों में फिरौन के मुकाबले में हजरत मूसा अलैहिस्सलाम के आंदोलन का उल्लेख करते हुए कहता है कि ईश्वर ने हजरत मूसा को उनके भाई हारून के साथ फिरौन के दरबार में भेजा।
उन्होंने एक ओर ईश्वरीय चमत्कार प्रस्तुत करके और दूसरी ओर स्पष्ट बौद्धिक तर्क देकर फिरौन तथा उसके सरदारों को एकेश्वरवाद का निमंत्रण दिया, किंतु उन्होंने, जो अत्यंत शक्तिशाली और धनवान थे तथा स्वयं को बनी इसराइल से श्रेष्ठ जाति समझते थे, उनकी बात को स्वीकार नहीं किया और अहंकार करने लगे।
इन आयतों से हमने सीखा कि अत्याचारी शासक जातियों व समुदायों की तबाही का कारण होते हैं। हजरत मूसा को मिस्र के लोगों को एकेश्वरवाद का निमंत्रण देने से पूर्व फिरौन तथा उसके दरबारियों के पास जाने का आदेश दिया गया, क्योंकि जब तक समाज के नेता नहीं सुधर जाते तब तक समाज के सुधार की संभावना नहीं होती।
धर्म के प्रचार और लोगों के मार्गदर्शन में बौद्धिक तर्क का अत्यंत महत्वपूर्ण एवं मूल स्थान है।
धर्म के प्रचार में कभी कभी आवश्यकता के अनुसार सार्वजनिक रूप से काम करना चाहिए और दूसरों से भी सहायता लेनी चाहिए।
दोस्तों आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। अभी आप सुन रहे थे कार्यक्रम कुरान ईश्वरी चमत्कार और अब आपकी सेवा में प्रस्तुत है कार्यक्रम आजकल।
आजकल
दोस्तों कार्यक्रम आजकल में आपका स्वागत है। मरियम मिरदादी और अख्तर रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों क्या आप कल्पना कर सकते हैं कि आपके पसंदीदा एक्टर की मौजूदगी के बिना ही उसे डेटा सेट में बदल दिया जाए और वो बड़े पर्दे पर जाहिर हो जाए, यानी AI से जनरेटेड फेस और वॉइस को एक्टर्स के रिप्लेसमेंट के तौर पर इस्तेमाल किया जाए। हॉलीवुड स्टूडियो आर्टिफिशियल इंटेलिजेंस का इस्तेमाल करके इस प्रकार फिल्म उद्योग में क्रांति लाना चाहता है। इस बदलाव ने फिल्म उद्योग के लेखकों, कर्मचारियों और अभिनेताओं को क्रोधित कर दिया है। दशकों से हॉलीवुड लेखक साइंटिफिक और काल्पनिक स्क्रिप्ट लिखते रहे हैं जिसमें दिखाया जाता है कि मशीनों ने दुनिया पर कब्जा कर लिया है, लेकिन अब वे ये सुनिश्चित करने के लिए हड़ताल पर हैं किसी तकनीक और इन्हीं मशीनों का मुकाबला किया जाए, क्योंकि کہیں یہ تکنیک اور مشینیں ان کے کام پر قبضہ کر نہ لیں اور وہ انہیں کام سے باہر کا راستہ نہ دکھا دیں۔
ہالی ووڈ میں پچھلے قریب 3 مہینے سے کم ویتن اور آرٹیفیشیل انٹیلیجنس یا اے آئی کے بڑھتے پریوگ کے خلاف ہڑتال جاری ہے۔ لاس اینجلس میں نیٹ فلکس کے آفس کے باہر قریب 1.71 لاکھ رائٹرز، کرمچاری اور ایکٹرز پروٹیسٹ کر رہے ہیں۔ پچھلے 60 سال میں یہ پہلا شٹ ڈاؤن ہے جہاں اتنے سارے کریٹو رائٹرز اور ایکٹرز ہڑتال پر ہیں۔ اسٹرائک پر بیٹھے رائٹرز اور فلم ورکرز کسی بھی فلم یا پروموشنل ایونٹ کا حصہ نہیں بن رہے ہیں۔ اس ہڑتال کے سمرتھن میں ایکٹرز بھی آگے آئے ہیں۔ اس میں جارج کلونی، مارک رفالو، جینیفر لارنس، چارلیز تھیرون، اولیویا وائلڈ جیسے بڑے کلاکار شامل ہیں۔ مارک رفالو اور جینیفر لارنس سہیت کئی بڑے ہالی ووڈ ایکٹرز نے اس ہڑتال کے سمرتھن کی گھوشنا کی ہے۔
دراصل الائنس آف موشن پکچر اور ٹیلی ویژن پروڈیوسرز کے ساتھ شرم وواد کا کوئی حل نہ نکلنے کے بعد یہ ہڑتال شروع ہوئی تھی۔ اس کے ساتھ ہی شرم ووادوں کو ہی لے کر اسکرین رائٹرز کا سنگٹھن رائٹرز گلڈ آف امریکہ بھی ہڑتال میں شامل ہو گیا، جس سے ہالی ووڈ کا پروڈکشن لگ بھگ ٹھپ پڑ گیا۔ سن 1960 کے بعد سے ایسا پہلی بار ہے کہ جب ابھینیتاؤں اور لیکھکوں نے ایک ساتھ ایک ہی سمے پر ہڑتال کی ہے۔
رائٹرز گلڈ آف امریکہ اور ایس اے جی اے ایف ٹی آر اے کی مانگ ہے کہ منافع کا نیائپورن بٹوارا ہونا چاہیے، جس سے سبھی پکشوں کے ساتھ انصاف ہو سکے۔ ساتھ ہی اسٹوڈیو میں کام کے بہتر حالات اور سرکشت ماحول بنانے کی بھی مانگ کی جا رہی ہے۔ اسٹریمنگ پلیٹ فارم کی لوکپریتا کی وجہ سے فلم ادیوگ سے جڑے لوگوں کی آمدنی پر خاصا اثر پڑ رہا ہے۔
گارڈین کی ایک رپورٹ کے انوسار ابھینیتاؤں کا کہنا ہے کہ جب سے اسکرپٹ کا کام بند ہوا ہے، کئی دیشوں میں اگرنی امریکی کلاکاروں والے پروڈکشن کا کام لگ بھگ بند ہو گیا ہے۔ ان کا کہنا ہے کہ وہ ایک لمبی لڑائی کے لیے کمر کس چکے ہیں، حالانکہ فلم نرماتاؤں اور ابھینیتاؤں کو اصلی چنتا آرٹیفیشل انٹیلیجنس کی ستا رہی ہے، کیونکہ ایسا مانا جا رہا ہے کہ بہت جلد اے آئی انٹلیکچوئل کاموں کی جگہ لے سکتی ہے اور یہ فلم ادیوگ والوں کے لیے سویکار نہیں ہے۔
حالانکہ او ٹی ٹی پلیٹ فارم کی چنوتیوں سمیت ابھینیتاؤں اور کرو کے سامنے اچت سویدھاؤں کی کمی اور سرکشا بندوبست کی کمی جیسی کئی سمسیائیں ہیں۔ اسی وجہ سے پچھلے ایک دشک یا اس سے کچھ پہلے سے فلم ادیوگ کو کئی بڑی مشکلوں کا سامنا کرنا پڑ رہا ہے۔ کہا جا رہا ہے کہ اس ہڑتال کی وجہ سے آسکر وننگ فلم گلیڈیٹر، ڈیڈ پول 3 اور اوتار کے سیکولز کا کام بھی پربھاوت ہو سکتا ہے۔ ایچ بی او پر آنے والی ٹی وی سیریز ہاؤس آف ڈریگن کی شوٹنگ بھی رک سکتی ہے۔ پروٹیسٹ کر رہے لوگوں کا کہنا ہے کہ آرٹیفیشیل انٹیلیجنس کے بڑھتے پربھاؤ اور اپیوگ کی وجہ سے انہیں کام نہیں مل رہا ہے۔
اسکرین ایکٹرز گلڈ ایس اے جی کی مانگ یہ ہے کہ اسٹریمنگ پلیٹ فارم اپنے پروفٹ میں حصے داری دیں۔ ایس اے جی کی مانگ ہے کہ ایکٹرز کو اے آئی سے ہونے والے نقصان سے بچایا جائے۔ ایس اے جی اس بات کی گارنٹی چاہتا ہے کہ آرٹیفیشیل انٹیلیجنس کے ذریعے جنریٹڈ فیس اور آواز کو ایکٹرز کے ریپلیسمنٹ کے طور پر استعمال نہ کیا جائے۔ اب یہ سوال یہ پیدا ہوتا ہے کہ اس پروٹیسٹ کا پربھاؤ کیا ہوگا۔ ظاہر ہے کہ جب اتنے سارے لوگ ایک ساتھ اسٹرائک پر ہیں تو کام کا پربھاوت ہونا تو لازمی ہے۔ کئی پروموشنل ایونٹ رد ہو سکتے ہیں۔ اسٹرائک میں بیٹھے رائٹرز اور ایکٹرز کسی بھی فلم میں نہ ہی حصہ لے رہے ہیں اور نہ ہی ان کا پروموشن کر رہے ہیں۔
दरअसल पिछले कुछ वर्षों से आर्टिफिशियल इंटेलिजेंस की मदद से हॉलीवुड में नए आइडिया, स्टोरी लाइन, डायलॉग, वॉयस रिकॉर्ड और स्क्रिप्ट राइटिंग जैसे काम हो रहे हैं। इसकी वजह से राइटर्स और दूसरे क्रू को काम नहीं मिल रहा है। इस तकनीक के इस्तेमाल के बाद कितने ही लोगों को बाहर का रास्ता दिखाया गया है।
एक्ट्रेस फेलिसिया डे का कहना है कि हालात ऐसे ही रहे तो आने वाले वक्त में गुजारा करना भी मुश्किल हो जाएगा। पैसों की कमी से बेघर होने तक की नौबत आ सकती है। आर्टिफिशियल इंटेलिजेंस एक ऐसी टेक्नोलॉजी है जो मानव के दिमाग की तरह काम करती है। इसे सॉफ्टवेयर की मदद से बनाया जाता है। इसको इस्तेमाल करने के लिए किसी इंसान की जरूरत नहीं होती, बल्कि ये खुद एक मशीन के रूप में मानव दिमाग की तरह काम करती है।
आने वाला समय आर्टिफिशियल इंटेलिजेंस का है, ऐसा इसलिए भी कह सकते हैं क्योंकि कई देश युद्ध के लिए भी एआई का इस्तेमाल करने का प्रयास कर रहे हैं। अगर ये प्रोजेक्ट कामयाब हो जाता है तो सैनिकों की जगह रोबोट और ड्रोन से युद्ध लड़ा जाएगा।
इंटरटेनमेंट के क्षेत्र में इसका काफी प्रभाव हो सकता है। इसके प्रयोग से कंप्यूटर जनरेटेड मॉडल्स की फोटो बना सकते हैं। किसी कंपनी को विज्ञापन कराना है तो वो एआई से जनरेटेड मॉडल्स का यूज कर सकती है। एआई वॉयस ओवर कर सकती है, फिल्मों के बैकग्राउंड में भी आवाज दे सकती है। इसके अलावा कई मशीनों को एक साथ हैंडल कर सकती है।
कुछ विशेषज्ञों ने भविष्यवाणी की है कि अभिनेताओं की हड़ताल जारी रहने से अमेरिकी फिल्म निर्माण का प्रभाव पूरी तरह से बाधित हो सकता है। हालांकि अभिनेता संघ ने स्वतंत्र फिल्मों को, जो ज्यादातर गैर व्यावसायिक मकसद के लिए बनाई जाती हैं, हड़ताल और असहयोग से छूट दे दी है ताकि यह दिखाया जा सके कि उन्हें केवल बड़ी फिल्म निर्माण कंपनियों से समस्या है। उसने ये भी वादा किया है कि जो भी फिल्म निर्माण कंपनी आर्टिफिशियल इंटेलिजेंस का उपयोग नहीं करने की गारंटी देगी वो संघ के सहयोग पर भरोसा कर सकती है।
हालांकि आर्टिफिशियल इंटेलिजेंस, जिसने स्पेशल इफेक्ट सहित फिल्मों की तकनीक पर आने वाली लागत को कम कर दिया था, अब सिनेमा में प्रौद्योगिकी के क्षेत्र में अभिनेताओं के लिए एक प्रतिस्पर्धी के रूप में एक घृणित उत्पाद बन गया है। यहां तक कि मनोरंजन उद्योग में आर्टिफिशियल इंटेलिजेंस के कानूनी प्रावधानों ने भी इसकी जटिलताओं में वृद्धि कर दी है।
कानूनी प्रणाली आर्टिफिशियल इंटेलिजेंस को ध्यान में रखकर नहीं बनाई गई थी। उदाहरण के लिए, आप किसी ऐसे कार्य का कॉपीराइट नहीं कर सकते जो किसी मानव द्वारा नहीं लिखा गया हो। इसे मूल्यवान आईपी की सुरक्षा कैसे की जाए, इस बारे में कई सवाल उठते हैं। और सच्चाई ये है कि वास्तव में कोई नहीं जानता कि इसे कैसे हल किया जाएगा।
लेखकों और स्क्रिप्ट लेखकों के स्थान पर आर्टिफिशियल इंटेलिजेंस का इस्तेमाल सभी साहित्यिक और कलात्मक क्षेत्रों में मानव नवाचार के मार्ग में एक ऐतिहासिक परिवर्तन का कारण बनेगा जो हजारों वर्षों से चला आ रहा है। हालांकि दरअसल आर्टिफिशियल इंटेलिजेंस का ये काम शाब्दिक अर्थों में इनोवेशन नहीं है, बल्कि एक तरह की साहित्यिक चोरी है। आर्टिफिशियल इंटेलिजेंस कोई विचार प्रस्तुत नहीं करता है और न ही कोई नया चरित्र बनाता है और न ही अक्षरों और शब्दों को एक साथ रखकर एक साहित्यिक उत्कृष्ट कृति बनाता है, बल्कि पिछले लेखकों और उनके कार्यों के विचारों को चुराता है और फिर उन्हें दोबारा गढ़ता है।
आर्टिफिशियल इंटेलिजेंस मिनटों में एक कविता या साहित्यिक उपन्यास लिख सकता है, क्योंकि कार्यक्रम का एल्गोरिथम इसे दुनिया भर के पुस्तकालयों में लाखों पृष्ठ और प्राचीन काल से लेकर आज तक के साहित्यिक कार्यों तक पहुंचने का अवसर देता है। लेकिन इसके बावजूद आर्टिफिशियल इंटेलिजेंस का काम नवाचार नहीं है, बल्कि अभिव्यक्तियों, विचारों और अर्थों का हस्तांतरण और काल्पनिक पात्रों की नकल करना है।
हालांकि कुछ संगठनों ने पहले ही आर्टिफिशियल इंटेलिजेंस को नियमित करने की योजनाएं प्रस्तुत की हैं, जो मानव अधिकार, स्वास्थ्य, सुरक्षा, समान अवसर और कानून के प्रति जवाबदेही पर ध्यान केंद्रित करती हैं, लेकिन वास्तव में नवाचार से संबंधित गतिविधियों को नियमित करने के लिए प्रभावी प्रस्तावों का अभाव है।
आर्टिफिशियल इंटेलिजेंस के प्रसार को लेकर चिंताएं केवल सिनेमा के क्षेत्र में काम करने वालों तक ही सीमित नहीं हैं। हाल ही में संयुक्त राष्ट्र के महासचिव ने आर्टिफिशियल इंटेलिजेंस के विनाशकारी उपयोग के परिणामों के बारे में चेतावनी दी थी। एंटोनियो गुटेरेस ने कहा है कि आर्टिफिशियल इंटेलिजेंस प्रणालियों का दुर्भावनापूर्ण उपयोग भयानक मौत और विनाश का कारण बन सकता है। इससे आतंकवाद, अपराध या सरकारी उद्देश्यों के लिए गहरी मनोवैज्ञानिक क्षति पहुंचाई जा सकती है। उन्होंने कहा है कि आर्टिफिशियल इंटेलिजेंस के रूप में साइबर हमले अब संयुक्त राष्ट्र के मानवीय अभियानों को निशाना बना रहे हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा और अब समय हो चुका है आज के मुख्य समाचारों के सारांश का। ईरान ने देश के भीतर और सीमाओं पर अरबईन की तैयारी के पूरा होने की सूचना दी है। ईरान ने सीरिया में सैनिकों पर दाइश के हमले की कड़े शब्दों में निंदा की है। हिजबुल्ला और जिहाद इस्लामी के महासचिव ने महत्वपूर्ण क्षेत्रीय और अंतर्राष्ट्रीय मुद्दों पर चर्चा की और पाकिस्तान में सीनेटर अनवारुल हक काकड़ को कार्यवाहक प्रधानमंत्री चुन लिया गया है। तो दोस्तों, हमें आशा है कि हमारा ये प्रसारण भी आपको सदा की भांति पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों एवं प्रतिक्रियाओं से हमें अवश्य अवगत कराइएगा। हमारा ईमेल आईडी है hindi@ws.irib.ir और हमारी वेबसाइट का पता है parstoday.ir/hi। तो इसी के साथ अख्तर बसो साथियों को इजाजत दीजिए। खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔